ابن الحسن عليه السلام وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا حتى أين تسكن فأرزقته وتمتعه فيها طويلا. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الملك القدوس السلام المهيمن العزيز الجبار المتكبر سبحان الله عما يشركون. الحمد لله الذي جعلني من أمة سيد المرسلين ومن المتمسكين بولاية أمير المؤمنين والأئمة والصلاة والسلام والتحية والإكرام على رسول المسدد والمحمود الأحمد والمصطفى الأمجد أبو القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين لا سيما على الإمام المنتظر والحجة الثاني عشر اللهم عجل فرجهم وأهلك عدوهم ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. الصلوات ابتداء سورہ عصر سے کی ہم نے، عصر اختتام پر اپنے تمہیں خسارے سے بچانے کے اصول بتاتی ہے، پھر حمزہ نے تمہیں خسارہ بتایا کہ کیا ہوتا ہے. حمزہ جب آخری آیت پیش کرتی ہے کہتی ہے کہ قلوب سے نکلی ہوئی آگ ہتما بنا دیتی ہے. فیل نے بتلا دیا کہ اصل کعبہ اصل حرم تمہارا قلب ہے، جسے پاک و صاف کر دو اور سکون اور اطمینان لے آئے اس حرم میں. تو پھر قریش نے بتلا دیا کہ اطمینان لانے والوں کو اللہ عزت دیتا ہے، بھوک میں سیری کرتا ہے اور خوف میں امان دیتا ہے، یہ اللہ کی شان تھی. اور بندے کی کم ظرفی معاون میں بتا دی، دین کا انکار کرتا ہے، یتیم اسیر کو دھکے دیتا ہے، مسکین کی پرواہ نہیں کرتا، برتنے کی معمولی چیزیں بھی نہیں برتتا. تم ایسے ہو اور ہم عطا کرتے ہیں تو کوثر عطا کرتے ہیں، جب ہم کوثر عطا کرتے ہیں تو ہم کہتے ہیں کہ ہمارے عبادت اور قربانی کرنے والوں کی اولاد تاحشر سلامت رہتی ہے، اور جو کفر اختیار کرتے ہیں وہ ابتر رہ جاتے ہیں. اور پوچھو یہ ابتر کون ہے؟ تو کافرون پر آ کر کل گفتگو ٹھہری. کافرون ہیں، کافر ہیں جو ابتر ہیں، کافر ہیں جو دھتکارے ہوئے ہیں، کیونکہ کافروں کا انجام تبت یدا ابی لہب ہوتا ہے، اور نیکوکاروں کا اور جو اسلام کے دائرے میں آ جاتے ان کو اللہ نصرت اور فتح کی بشارت دیتا ہے. قربان جائیں اس قرآن کی سیکوینس کے اوپر، قربان جائیے سیکوینس کے اوپر. کیا ترتیب رکھی ہے اللہ نے قرآن کی، کیا ترتیب رکھی ہے. صرف اس ترتیب کو سوچتے ہیں تو تھرا جاتے ہیں کہ مالک کیا تھی ہماری عقل کہ ایک کو دوسرے سے تسلسل سے جوڑ دیتے. ہر سوال کا جواب ہم اسی قرآن سے نکال لیتے. کیا عقل تھی ہماری اور کیا حکمت ہے تیری. قربان جائیے صرف اس تسلسل کو دیکھ کر، اور قربان جائیے اس قلب کے اوپر جس پر نزول وحی ہوا، اور صدقے ہو جائیے ان ہاتھوں کے اوپر جنہوں نے اس قرآن کو رسول کے حکم سے پھر ترتیب کیا ہے. یہ وہ ہستیاں ہیں، یہ وہ ہستیاں ہیں کہ جو نقطۂ عروج فروع اصول تھا، بستر پہ سو گیا تو شبیہ رسول تھا. اللہ کے رسول جو قلب پر نزول ہوتا ہے وہ ساری وحی کو آگے بڑھا رہے ہیں، آگے بڑھا رہے ہیں. اس کو بڑھا رہے ہیں جو رسول کی پاسی کریں گے، جو رسول کی اطاعت کو لے کر آگے بڑھیں گے. انہیں رسول اپنی بارگاہ سے بہت کچھ عطا کرتے ہیں. یہ قرآن کا سیکوینس، یہ قرآن کی ترتیب ہے جو اب ایک سوال کو جنم دیتی ہے. جب ہم نے فتح نازل کی تمہیں، فتح یاب ہوئے تم، اور لوگ جوغ در جوغ رایت اللذینہ، يدخلون في الدين الله افواجا, جوخ در جوخ تو تمہارے دین میں آنے لگے. تو اب ہم نے تمہیں کہا تمہیں اتنی بڑی کامیابی ہوئی ہے تو چلو فسد دے بحمد رب کا واستغفر انہ کان توابا. سورہ نصر کی آخری آیت. دیکھو جب تمہیں کامیابی ملتی ہے نا تو اپنے اللہ کو یہی یاد کرنے کا تو موقع ہے. اللہ کو یاد کرنے کا اصلی موقع تو خوشی میں ہے, اصلی موقع تو کامیابی میں ہے. کیونکہ غم میں کون نہیں یاد کرتا اللہ کو, اس لیے کون نہیں یاد کرتا کیونکہ چارہ ہی کیا ہے, چارہ ہی کیا ہے. جب سارے راستے رک جائیں تو پھر ایک ہی راستہ کھلا ملتا ہے, وہ صراط مستقیم. جب سارے وسائل ختم ہو جائیں تو پھر صبر کے سوا چارہ ہی کچھ نہیں رہتا, پھر صبر کرتے ہیں. اب ٹھیک ہے کوئی صبر کو آرام سے گزارتا ہے, کوئی صبر کو واویلے سے گزارتا ہے, لیکن دیکھیے صبر اسے نہیں کہتے, اسے نہیں کہتے کہ بے چارگی پر صبر کیا جائے. بے چارگی پر صبر نہیں ہوتا, صبر اختیار رکھتے ہوئے, طاقت رکھتے ہوئے, بہت قوت رکھتے ہوئے, پاور رکھتے ہوئے اللہ کی خاطر کسی چیز کو ضبط میں بدل دینا صبر. اللہ کی خاطر کسی چیز کو ضبط میں بدل دینا, قابو میں لے آنا, اللہ کی خاطر برداشت کرنا. سب سے بڑی صبر کی مثال تو کربلا میں ہے. اگر حسین پانی نہیں لا سکتے تھے, کیا نہیں لا سکتے تھے, نہیں لا سکتے تھے پانی, نہیں لا سکتے تھے, کیا لا سکتے تھے نا, لیکن اللہ کی رضا تھی تو لہذا ضبط کیا اور صبر کیا. تو جب کامیابی ملتی ہے ایسوں کو, ایسوں کو بشارت ملتی ہے, فبشر الصابرین, صبر کرنے والوں کو کامیابی کی بشارت ہے. اے رسول آپ نے صبر کیا, آپ کو کامیابی ہوئی, مکہ فتح ہو گیا, لوگ آپ کے ہاتھ پر بیعت کر رہے ہیں اور آپ سے امید لگائے بیٹھے ہیں کہ کریم ابن کریم سوائے بخشش کے اور کر ہی کہہ سکتا ہے. بخشش کرے گا, یہ بخشش کرے گا. اختیار ہے اسے سزا دینے کا, اختیار ہے سزا دینے کا. جو کافر ہیں, رسول کو پورا حق تھا کہ رسول انہیں سزا دیتے, رسول کو پورا حق تھا کہ رسول دشمنان اسلام سے بدلہ لیتے, مگر نہیں اس سے درگزر کے پیکر ہیں. کرامت آپ سے چھلک رہی ہے, رحیمی آپ سے چھلک رہی ہے, آپ نے سب کو معاف کیا اور معاف کر کے اللہ کے اس حکم کی اطاعت کی. فسبح بحمد ربک واستغفر, سیلیبریشن اس طرح سے منائے جاتے ہیں, خوشیوں کو اس طرح سے منایا جاتا ہے کہ وہ جھک جاتے ہیں سجدے میں اور اللہ کی تعریف کرتے ہیں, اللہ کی حمد کرتے ہیں اور اللہ کی جانب سے استغفار کرتے ہیں. یا رسول اللہ آپ کو کیا ضرورت ہے استغفار کی, کہا تو میں تعظیمی استغفار کرتا ہوں, میرا ادب یہ ہے اللہ کی جانب, ادب یہ ہے کہ ہم استغفار کرتے ہیں اللہ کی جانب, ادب یہ ہے کہ ہم استغفار کرتے ہیں. اس طرح سے رسول کے دین والے خوشیاں مناتے ہیں, ہماری طرح نہیں کہ اگر ذرا سی خوشی آئے تو ہم اللہ کو بھول کر شیطان کے آگے سجدہ کرنے لگتے ہیں. نہیں, دیکھو خوشیاں منانے کے ڈھنگ بھی سیکھو اسلام سے, خوشیاں منانے کے ڈھنگ بھی سیکھو. کیوں؟ انہ کانت توابا, کیونکہ اے اللہ تو ہم جیسے ادھوروں کو پورا کرنے والا ہے, توبہ کو قبول کرتا ہے اور ہم جیسے ادھوروں کو پورا کرتا ہے. یقین جانیے آج ہم اسلام پر مکمل طور پر اس لیے نہیں چل پا رہے ہیں نا کیونکہ ہم ادھورے ہیں, ہم ادھورے ہیں, ہمارا علم ادھورا ہے, ہمارا اخلاق ادھورا ہے, ہمارا ایمان عمل صالح ادھورا ہے. لیکن ہم ادھورے ہونے کے باوجود بھی جب تیرا سہارا لیتے ہیں تو تو ہم جیسے ادھوروں کو مکمل کر دیتا ہے, ہم جیسے ادھوروں کو مکمل کر کے اپنی بارگاہ میں کھینچ لیتا ہے, اپنی بارگاہ کی طرف بلا لیتا ہے. تب ایک ہی سوال رہ جاتا ہے نا, اتنی سیکوینس تو قرآن کی آپ کو سنا دی, تب ایک سوال رہ جاتا ہے کہ کون ہے تمہارا معبود جو تمہیں بلا رہا ہے؟ تو کہا کہ ان سے اللہ احد اللہ الصمد, کہو ان سے میرا مالک وحدہ لا شریک ہے, بے نیاز ہے, اسے کسی چیز کی ضرورت نہیں ہے. یہ دو الفاظ جو ہے نا قرآن کے, احد الصمد, یہ اور کہیں نہیں ملتے. اللہ نے اس سورت کو بھی اپنی طرح منفرد رکھا ہے, اور سورہ اخلاص جو ہے وہ اتنا خالصتاً اللہ کی تعریف ہے کہ اس سورے میں آپ دیکھیں کوئی احکام نہیں ہے, اس سورے میں آپ دیکھیں جنت جہنم کے تذکرے نہیں ہیں, اس سورے میں آپ دیکھیے گا مختلف شریعت نہیں ہے, کچھ بھی نہیں ہے. کہا کیوں؟ کہا وہ سب باتیں ہم بتا چکے. اب تلک جو بسم اللہ سے لے کر ذالکہ سے لے کر جو عہد تک کی صورتیں تھیں اس میں ہم بتا چکے ہیں. ये वो जमाना था जब बच्चे को जब चलना सिखाते हैं तो उसे अपने पांव पर जोर डाल के उंगली पकड़ के चलाते हैं कि देखो इस तरह चलो बेटा, लेकिन जब बच्चा चलने लग जाए तो अब वो घुटनों पर पांव पर उंगलियों पर नहीं, अब वो रास्तों की तरफ देखता है क्योंकि उसे चलना आ गया है। चलना जब आ गया तब वो राहें देखता है और राहों के साथ रुकावटें देखता है, राहों के साथ जो रास्ते में जो पत्थर अटके वो देखता है। तो गरज के सूरह अखलास का जो नाम ही सूरह अखलास रखा, यहाँ पर सिर्फ और सिर्फ अल्लाह की किबरियाई, अल्लाह की शान और अल्लाह की तरफ दावत है, बुलाया जा रहा है तौहीद की तरफ। क्योंकि जब तक तुम्हारी तौहीद मुस्तहकम ना हो, मजबूत ना हो, जब तक अकीदा तौहीद ना हो, उस वक्त तक तुम लाख अमल की तरफ जाओ, ये सब वो खोखले अमाल होंगे जो थोड़े दिन तक रहेंगे और फिर गायब हो जाएंगे। तो पहले अपनी बुनियादों को मजबूत करो, देखो उस अल्लाह की तरफ आओ जो अल्लाह अहद है, वहदहू ला शरीक है। और अल्लाह जो है ना, अल्लाह लफ्ज अल इला से निकला है, हाइब्रिड वर्ड कहते हैं इसे, अलिफ लाम 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 हे। आप अलिफ हटा दीजिए अगर पहले का तो मिल्लाह बन जाता, यानी उसके सिवा कोई नहीं। फिर एक लाम हटा दीजिए तो इल्ला बन जाता है, उसके सिवा कोई नहीं। फिर एक लाम हटा दीजिए तो लहू बन जाता है, उस तक ही जाता है। यानी आप जब वो भी लाम हटा देंगे तो हू रह जाएगा, जो तो तेरी हर सांस से अल्लाह हू की सदाएं आती हैं। और इसकी ये बात तो बड़ी गहरी है, मगर इस तफसील पर जाने के लिए मजलिस दरकार है, लिहाजा इसे सिर्फ इतना ही कह दूं, अकायद की बुनियाद पर बस इतना कह दूं कि अल्लाह ने अपना नाम भी ऐसा चुना है कि हर तरफ से अपने साया बंदे पर कर दिया कि तू कितना भी कहीं बिखर जा, हर तरफ मेरी ही तरफ आएगा, हर रास्ता मेरी ही जानेब आएगा, हर तरफ से मैं ही तेरा सहारा हूँ। अल्लाह वहद अल्लाह समद, लेकिन मुझे जरूरत नहीं थी कुछ बनाने की, हूँ मैं समद हूँ, बेनियाज हूँ मैं, मुझे जरूरत नहीं थी कि मैं दुनिया भी बनाता, मुझे जरूरत भी नहीं थी कि मैं तुझे भी बनाता, और मुझे ये भी जरूरत नहीं थी कि मैं तेरी दुआओं को सुनूं और उन्हें कबूल करूं, मुझे कोई जरूरत नहीं है। लेकिन हाँ, मेरी पसंद है कि मैं ऐसा करूं, मेरी पसंद है, मेरी ख्वाहिश है, मैं चाहता हूं कि मैं ऐसा करूं। इतने जो खजाने हैं मैं मेरे बंदों पर लिटाऊं, मैं मेरे बंदों के साथ शेयर करूं वो खजानों को। लिहाजा आपने देखा होगा कि अल्लाह की वो सिफत जो देने की सिफत है, जो रहमान की सिफत है, रहीम की सिफत है, कितने सौ मरतबा कुरान में आई है ना मालूम, कितनी मरतबा रहमान और रहीम की सिफत आई है कुरान में, ले जो देने की सिफत थी। लेकिन समझ ही कैफियत, समझ यानी मैं बेनियाज हूँ, मैं बेपरवाह हूँ, का ये कैफियत का सिर्फ एक मरतबा जिक्र किया अल्लाह ने, सिर्फ एक मरतबा जिक्र किया। वो एक मरतबा जिक्र करके बस कहा इसको याद रखना, हाँ तुम याद रखना, मुझे जरूरत नहीं है कि मैं ये करूं, लेकिन मेरी किबरियाई ये है, मेरी रहमत ये है कि मैं ऐसा करता हूं। जब मैं ऐसा करता हूं तो कहो इंसानों, क्या तुम्हारा कोई और खातिमा बिलखैर कर सकता है, क्या तुम्हारी कोई और जाए पना है, तुम कहीं जा सकते हो, कहीं नहीं जा सकते क्योंकि मेरे जैसा कोई है ही नहीं। قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد, ना कोई बाप ना कोई बेटा ना कोई कुफू, कोई नहीं है मेरे जैसा, कोई नहीं है। आप जानते हैं औलाद क्या होती है किसी की जिंदगी में, वो अक्सर माँ बाप की कमजोरियों को पूर कर देती है। जो माँ बाप अपने लिए ना कर सके वो औलाद के लिए करते हैं, और औलाद वो सारी नेमतें पाले जो माँ बाप नहीं पा सके, कोई हालात की वजह से, किस्मत की वजह से, गुर्बत की वजह से। जब औलाद वो चीजें पाती है तो माँ बाप को ऐसा लगता है कि हमारी वो सारी कमी पूरी हो गई, हम नहीं कर सके, चलो हमारी औलाद करी, हमारा शेर हो गए, बस हमें अब नहीं चाहिए कुछ भी। ऐसी कोई कमजोरी खुदा माबूद की नहीं है, उसे औलाद की जरूरत नहीं है, उसे बराबरी के किसी की जरूरत नहीं है, क्योंकि जब दो बराबर ताकतें आ जाए तो फिर दोनों का हुक्म चलता, और यहाँ सिर्फ अल्लाह का हुक्म चलता है। دو برابر طاقتیں آئیں تو پھر دونوں کا حکم چلنا چاہیے تھا. اور کائنات میں اللہ کے برابر کوئی طاقت نہیں ہے. اگر تم اللہ کے مقابلے میں کسی کو غیر شعوری طور پر بھی انکانشیسلی بھی بغیر سوچے سمجھے بھی لا کر اس تصور سے بھی کھڑا کر دو کہ کوئی بات نہیں میرے اللہ کا حکم یہ تھا مگر میرا دل یہ چاہ رہا ہے, اللہ کا حکم یہ تھا مگر میری اولاد کی یہ خواہش ہے, تو کہا یاد رکھنا برابری کبھی نہ کرنا اللہ کی. وہ بے نیاز ہے, اسے ضرورت نہیں ہے کہ وہ تمہیں معاف بھی کرے اگر وہ چاہتا ہے کہ تم کو معاف کرے. وہ چاہتا ہے تو تم کو معاف کرے, اگر وہ چاہتا ہے تم کو معاف کرے تو اب اس کی سخاوت دیکھو, اللہ کی شان دیکھو کہ اس نے اپنے طلب آنے کے راستے میں اگر کوئی رکاوٹیں تھیں تو وہ رکاوٹیں بھی تم کو بتا دیں, جبکہ اس کو وہ بھی بتانے کی ضرورت نہیں تھی. چھوڑ دیتا پیدا کر کے اور کہتا ڈھونڈو خود ہی, نہیں کیا ایسا. قربان جاؤ اس کے اس سارے وسائل پر جو اس نے ہمیں سیدھی راہ پر چلانے کو بھیجے. یہ وہ نعمتیں ہیں جنہیں ہم ہمیشہ وہ گرانٹیڈ لے لیتے ہیں. اچھا ہے تو ہے, کیا نہیں وہ سمجھ اسے ضرورت نہیں تھی. اگر اس نے پسند کیا کہ تم بھٹکتے نہیں تو لہٰذا ہر راستے کی رکاوٹ کو بتلا دیا کہ دیکھو شرک کے مقابلے میں یہ آئے گا, حضرت کے مقابلے میں یہ آئے گا, صبر کے مقابلے میں یہ آئے گا, ہر چیز بتا دی اللہ نے. اور وہ جب آیتیں بتائی ہیں تو جب اللہ کے یہ سوال کرو کہ پروردگار عالم ذالکہ سے لے کر قل ہو اللہ احد تک, تو پھر قرآن کا کلائمیکس ہو جانا چاہیے تھا. قرآن کا عروج جب اللہ کی بات تو کوئی چیز ہوتی نہیں ہے. تو اب قرآن کو اگر خداوند تعالی سورہ احد پر ختم کر دیتا اور کہتا کہ بس صدق اللہ العظیم یہاں ختم ہو گیا ہے قرآن تو بھی ٹھیک تھا, لیکن تم کون ہوتے ہو یہ فیصلے کرنے والے؟ کیونکہ تمہاری بلاغت اور اللہ کی بلاغت, تمہاری حکمت اور اللہ کی حکمت میں زمین اور آسمان کا فرق ہے. کہا اگر اللہ یہاں پر آ کر ختم کر دیتا قرآن کو اور کہتا بس یہیں پر ختم ہو گیا ہے قرآن اور اس سے بہتر خاتمہ قرآن کا اور کیا ہوگا کہ اللہ کی کبریائی بتا کر کہا بس اللہ کے بعد اب دنیا میں کچھ باقی نہیں رہتا, اسی اللہ کی طرف آؤ. کہا اگر ایسا ہوتا تو پھر وہ رکاوٹوں پہ اگر تم آ کے پھنس جاتے تو تم ان رکاوٹوں سے نکل نہیں پاتے. لہٰذا قل ہو اللہ احد کے بعد ہم نے معیزتین کو رکھ دیا سورہ فلق اور سورہ ناس اور رکھ کر بتا دیا کہ دیکھو جب تلک اس شر سے نہیں بچو گے اس اللہ کی طرف نہیں آ سکو گے. اس شر سے اب سمجھ میں آئی ہمیں حکمت اللہ کی کہ کیوں سورہ فلق اور سورہ ناس کو بالکل آخر میں رکھا. کہا یہ وہ راستے کی رکاوٹیں ہیں کہ جب تک رکاوٹیں نہیں ہٹتی ہیں راستہ ہموار نہیں ہوتا, جگہ نہیں بنتی آگے جانے کے لیے. اور اللہ کے رسول کہتے ہیں کہ مجھ پر ایسی دو صورتوں کا نزول ہوا ہے کہ جیسی کوئی صورتیں نہیں تھی. معیزتین سورہ معیزتین سورہ فلق اور سورہ ناس کو کہتے ہیں کہ اس کا تعویذ بنا کر قلب پہ باندھ اپنے تاکہ شرک سے دور رہ سکے, شر سے دور رہ سکے. اور اسے مدد کے لیے پکارو, اللہ کو پکارو اور اس کلمے کو پکارو جس کی ابتدا نفی سے ہوئی لا سے ہوئی کہ گراؤ پہلے باطل بتوں کو پھر میں آ کے بسوں گا, پھر میں آ کے بسوں گا. اور مدد مانگنے کے لیے پکارو اعوذ باللہ من الشیطان اللعین الرجیم. کیوں کہتے ہیں اعوذ باللہ؟ اعوذ کیوں کہا جاتا ہے؟ کہا دیکھو اس کی تین بنیادیں ہیں, اعوذ کے تین مقاصد ہیں. پہلا مقصد تو یہ ہے کہ اگر تم شیطان کو نہ کہہ رہے ہو تو نہ کا اپوزٹ کیا ہے؟ ہاں. شیطان کو نہ کہنا اللہ کو ہاں کہنے کے برابر ہے. شیطان کو نہ کہا تو اب اللہ کو ہاں کرو, جب اللہ کو ہاں کہہ رہے ہو تو پھر تسلیم کرو, تسلیم ہے تو پھر یقین لاؤ, یقین ہے تو پھر تصدیق کرو, تصدیق ہے تو پھر عمل کرو, عمل ہے تو اس سے پھر قبولیت کے درجے کے لیے اخلاص لے کر آؤ, پلٹ کر آئے تم کھلو اللہ احد کی دل. سمجھے تم؟ شیطان کو نہ, اللہ کو ہاں. دوسری وجہ اعوذ کہنے کی یہ ہے کہ شیطان کو بخوبی معلوم ہے کہ کون سے انسان کی دکھتی ہوئی رگیں ہیں, تو غرض کہ وہ دکھتی ہوئی رگوں سے انسان کو کھینچتا ہے اپنی طرف. اور جو ہی وہ عبادت کی طرف جاتا ہے شیطان آ کے اسے عین اسی وقت بہکاتا ہے کہ دنیا بھر کی یادیں اگر یاد آئیں تو نماز میں آئیں, صحیح ہے؟ اگر انسان قرآن شریف کھول کر بیٹھتا ہے تو بھوک لگنے لگتی ہے, اگر रातों को उठकर नमाज पढ़ने के लिए शब के लिए उठता है तो ऐन फजर के करीब ही उसको नींद आ जाती है। ये देखिए ये किस किस्म की बातें, यानी ये इंसान का जो अटेंशन है ना, ये वो अटेंशन को आहिस्ता आहिस्ता लीक कर रहा है, इंसान की तवज्जो को आहिस्ता आहिस्ता बहा रहा है। इसी को अल्लाह कहते हैं खुतवाते शैतान, स्टेप बाय स्टेप, एक के बाद एक खतरा 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 तेरी सारी तवज्जो अल्लाह की तरफ से बहकती चली जा रही है। का तो आउज करने से तुम इन चीजों को अपने से दफा कर देते हो, दूर कर देते हो। और तीसरी चीज, इंसानी जिंदगी में एक लिस्ट हुआ करती है कि उसे क्या करना है। तो ये शैतान का काम ये है कि उस लिस्ट को उलट पुलट कर देता है, बेकार काम पहले करता है इंसान, काम के काम बाद में करता है। लिहाजा जितनी ताकत जितना शौक उसे इब्तदाई कामों में था वो सब बेकार थे, जिनका कोई अजर नहीं। और जब आखिरी के काम काम के बचे, जरूरी थे उस वक्त, ना ताकत रही ना तवानाई रही ना कुछ दिलचस्पी रही। तो कहा शैतान ये लिस्ट को बिगाड़ता है, आउज कहने से तुम इस लिस्ट को प्रॉपर ऑर्डर में लेकर आते हो। प्रायोरिटी लिस्ट जिसे कहते हैं, जो काम करने के काम है, जो करामत काम होने पहले लेकर आते हो। कहा जब आउज कह चुके, अब कहो बिस्मिल्लाहिर्रहमानिर्रहीम, अब मैं अपनी जिंदगी के सफर को शुरू करता हूँ उस अल्लाह के नाम से जो रहमान और रहीम है, और मैं वो नुक्ता बाए बिस्मिल्लाह हूँ। सिमटे तो बे के नुक्ते का आगाज है अली, फैले तो ताब सरहद वन्नास है अली। मैं सिखाता हूँ तुम्हें कि देखो कौन से काम अफजल हैं। अल्लाह और रसूल की इताअत से अफजल कायनात में कोई चीज नहीं हुआ करती, कोई चीज नहीं हुआ करती। तो अल्लाह और रसूल की इताअत करवाने ही के वास्ते तो फिर हम अपने सिलसिला इमामत को लेकर तुम्हारे पास आए हैं कि तुम्हें बार बार याद दिलाते जाएं, अब पनाह मांगो उस शर की जो तुम्हें बहका रहा है, कि तुम्हें बहका रहा है। और तुम इत्तेदा क्या करते हो, औलाउज बिरब्बिल फलक, पना मांगता हूं मैं फलक के परवरदिगार से। फलक किसे कहते हैं, फलक कहते हैं किसी चीज को फाड़ कर निकलने को, किसी चीज को चीर कर फाड़ कर निकलना। इमर्जेंस को कहते हैं फलक, कि कोई चीज जो बंद है उसे फाड़ कर निकलना। और मुफस्सिरीन इसकी चार किस्में बताते हैं, कहते हैं देखो जहल के अंधेरों से इल्म की रोशनी पर आ जाना फलक है। जो गफलत में आज हम सोए हैं, उस गफलत को चीर कर इल्म की तरफ आओ, आगाही की तरफ आओ, अवेयरनेस की तरफ आओ, एहसास की तरफ आओ, सोच की तरफ आओ कि हम कहाँ जा रहे हैं, कहाँ जा रहे हैं। का इस सवाल का जवाब पा लेना फलक है। फिर वो कहते हैं जमीन में जो खजाने छुपे हैं, वो खजानों का उगल देना और खजाने का बाहर आ जाना फलक है। जानते हैं ये कौन सी जमीन है, ये कौन सी मिट्टी है, ये मेरी मिट्टी है, मैं जो मिट्टी का पुतला हूँ ना, ये मैं हूँ मिट्टी, और उसके अंदर जो खजाने छुपे हैं ना, वो मेरी सलाहियतें हैं, वो मेरी तौफीक है। और जिस रोज ये तौफीक चीर फाड़ कर बाहर आ जाएगी ना, उस दिन देखना सिराते मुस्तकीम से इनको कोई नहीं हटा सकेगा, कोई नहीं हटा सकेगा। लेकिन आप जानते हैं ये तौफीक को लाना आप ही को है, क्योंकि कोई बाहर से आकर नहीं निकालता है उस तौफीक को। बाहर वाले की तरफ जाने के लिए भी तौफीक चाहिए। इमाम हटाते हैं इन जुल्मात के पर्दों को, इमाम उभारते हैं ये तौफीक को, मगर इमाम तक जाना तुम्हारा काम, इमाम तक जाना तुम्हारा काम है। इसकी मिसाल बिल्कुल ऐसी है जैसा आपने बिजली के तारों को देखा है, आप बिजली के तारों को छू कर देखिए, कुछ भी नहीं होता, कुछ भी नहीं होता। कब तक नहीं होता, जब तक कि कोई स्विच ऑन ना कर दे। स्विच ऑन करके जरा पकड़ कर देखिए फिर क्या होता है। कहा तो फिर इंसान के अंदर जो तौफीकात है ना, ये उसी बिजली की तरह चल रही है उसके जिस्म में, जो बेकार पड़ी है, बेकार पड़ी है। इन बिजलियों को कोई कारामत बना नहीं रहा है, इन्हें कोई चैनलाइज नहीं कर रहा है, इन्हें कोई इस्तेमाल नहीं कर रहा है। कहा जरा जिक्र खुदा से इस सोई हुई ताकत को जगाओ, इस यकीन की ताकत से जगाओ, तो जितना तेरा यकीन मजबूत होगा तेरे जिस्म में उतनी कुव्वत आएगी। और इस कैफियत को आइम्मा ने यकीन और कुव्वती कहा है, यकीन और कुव्वती कहा है। जितना गहरा ईमान कल्ब में हो, उतने खूबसूरत और ताकतवर आमाल इन हाथों से, इन पांव से, इन आंखों से, इस अकल से इंसान करता है। कहा तो ये है फलक की कैफियत। और फलक की कैफियत क्या है, कहा जो नियतें हैं छुपी कल्ब और जहन में, उन नियतों का, उन इरादों का अमल में बदल जाना फलक है। दिल में रख के बैठना नहीं है,
दिल से दिमाग से निकालना है इरादों को, लाना है एक प्रॉपर एक्शन की शेप में, अमल की शेप में।
जब अमल की शेप में इख्तियार करता है तो फलक की आखिरी तफसीर बयान होती है का अल्फाज का, कुरान के अल्फाज का मायने में तब्दील हो जाना फलक है। देखो सारी मेहनतें बेकार हो जाएंगी अगर हमारे बताए हुए अंदाज से नहीं करोगे, अपनी मर्जी से अगर करोगे ना तो सारी नेमतें सारी मेहनतें क्या मालूम बेकार हो जाए। और तुम रोजे आशर ये कहो मालिक मैंने तो सब किया था, वो कहां गया? कहा मेरे बताए हुए तरीके पे किया था। जो मैं कुरान तुम्हारे दरमियान लेकर आया हूँ वो कुरान जानते हैं कौन सी किताब है? कोई भी कायनात में आप कोई भी रुक्का उठाइए, कोई भी पर्ची उठाइए, अगर आप उसको न समझ कर पढ़े तो वो बेकार हो जाती है। कोई भी स्क्रिप्ट कोई भी तहरीर दुनिया में ऐसी नहीं पढ़ी जाती जिसको समझ में ना आए वाहिद कुरान मजीद के, वाहिद कुरान मजीद के पढ़े जा रहे हैं बगैर सोचे समझे, पढ़े जा रहे हैं ना उसकी तर्जमे का कोई होश है ना उसकी तफसीर की गहराई की कोई तवज्जो है। अब पढ़े जा रहे हैं तो पढ़ने से तिलावत की बहुत तासीर मिलती है, कुरान की तिलावत अरबी तिलावत में बहुत लज्जत है, बहुत तासीर है, मगर जो अरबी तिलावत तक महदूद रहते हैं उन्हें कुरान मजीद मिलता है। लेकिन जो अरबी तिलावत से आगे बढ़कर तर्जुमा और तफसीर और अइमा की हदीस को मिला देते हैं उन्हें कुरान करीम मिलता है। ऐसा करम करने वाला कुरान जो हमारी जिंदगियों पर इतना करम दे देता है अल्लाह का कि फिर हम उस रब करीम के दर से भटक के कहीं जा ही नहीं सकते। अब आप सोचिए मोहम्मद फलक मैं पना मांगता हूँ परवरदिगार ये सारे फलक उधार के लेकर आ मेरी जात से, उधार के लेकर आ इन सबको, और फिर मैं पना मांगता हूँ कुलाउज़ुबिन्नास मलिकिन्नास इलाहिन्नास। मेरा मालिक है, मेरा परवरदिगार है, मेरा बादशाह है, मेरा हाकिम है, और मैं क्या हूँ? एक मिसाल पेश की गई, एक बादशाह ने अपने गुलाम को एक घोड़ा तोहफ़तन दिया। अब वो गुलाम तीन अंदाज़ी घोड़ों का इस्तेमाल कर सकता है। एक गुलाम वो है कि जो घोड़ा लेकर कहता है अच्छा दिया तो क्या बड़ी बात है, अच्छा दे दिया तो। ये वो इंसान है जो अल्लाह की नेमतें लेकर कदर नहीं करता और कहा अच्छा दिया तो, पैदा किया था तो देना था। नहीं समझ हूं मैं, जरूरी नहीं था कि मैं देता मगर मैंने पसंद किया कि मैं देता हूँ, मैंने पसंद किया कि मैं देता हूँ। तो कहा एक दूसरा इंसान वो है, दूसरा गुलाम वो है बादशाह का जो घोड़ा लेकर जाता है, घोड़े की हिफाजत भी करता है, सफाई भी करता है और अपने काम भी करता है, शुक्रिया भी अदा करता है। तो ये दूसरा इंसान वो है कि जो अल्लाह की नेमतों की कदर भी करता है, अपने लिए इस्तेमाल करता है, किन किन नेमतों का शुक्रिया अदा करो कहता जाता है और जिंदगी गुजारता है, बहुत अच्छा इंसान है ये। लेकिन तीसरा गुलाम उससे भी बड़े दर्जे का है। तीसरा गुलाम इस घोड़े को सिर्फ उस वक्त इस्तेमाल करता है जब बादशाह की सवारी सड़क पर से गुजरे और ये जल्दी जल्दी इस घोड़े पर सवार होके अपने बादशाह को सलाम करने के लिए दौड़ता है इस घोड़े पर बैठ के। कहा तीसरा इंसान वो है जो मालिक की नेमतों का सिर्फ उस वक्त इस्तेमाल करता है जब ये सारी नेमतें उसे अल्लाह की तरफ ले जाए, जब ये सारी नेमतें माल है तो फी सबीलिल्लाह खर्च हो रहा है, सेहत है तो लोगों की इयादतें हो रही है, दिमाग है तो इल्म हासिल किया जा रहा है, अखलाक है तो उसको दरगुजर किया जा रहा है, अगर सब्र है तो लोगों के साथ अच्छी बर्दाश्त का बर्ताव करते हैं, अगर शुक्र है तो अल्लाह की नेमतों में से दूसरों को भी उसका हिस्सा देते हैं। क्या ये नेमतों का सारी नेमतों को चुन चुन कर उसी वक्त इस्तेमाल करते हैं जब अल्लाह की खातिर इनका मकसद फैलना हो। कहा देखो ये मालिक है तुम्हारा बचपने से लेकर मौत तक का, क्योंकि जब तुम छोटे थे इसने तेरी हिफाजत की है। सोचो सोचो बचपन में बच्चा खेलते खेलते अपने फ्रॉक का बटन चबा जाए तो क्या होता है? उस वक्त बचाया है इसने मुझे, फिर जब मैं जवान हुआ तो फिर इसने मुझे वो सिपाही के रूप में देखना चाहिए, मेरा बादशाह हो गया और मैं बादशाह का वो सिपाही हूँ। मलिकिन्नास तू मालिक है, बादशाह है मेरा, मैं तेरा सिपाही हूँ और मैं सिपाही बनकर इलाही नास की खिदमत में आता हूँ। कहता हूँ मालिक खामा अब्दुल्ला आ गया है, बोल मालिक क्या चाहता है? खामा अब्दुल्ला
اور جب ایسا قامہ عبداللہ اللہ کی بارگاہ میں کھڑا ہوتا ہے تو کائنات میں ایسا جملہ کسی نے نہیں کہا کہ مالک میں نے تجھے جیسا پایا ویسا جیسا چاہا ویسا پایا. یاد آیا کچھ آپ کو؟ مالک میں نے تجھے جیسا سوچا ویسا پایا, تو مجھے ویسا بنا دے جیسا تو دیکھنا چاہ رہا ہے. قربان ہو جائیں ہماری سانسیں علی ابن ابی طالب کے اس جملے پر. میں نے تجھے جیسا سوچا ویسا پایا, تو مجھے بنا جیسا تو دیکھنا چاہ رہا ہے, جیسا تو دیکھنا چاہ رہا ہے. کہا جب میں تمہیں دیکھنا چاہ رہا ہوں جس انداز سے, تو پھر ان شروں کو کاٹتے ہوئے آؤ میری بارگاہ میں. اور یہ شر کیا ہے؟ شر کیا ہے؟ یہ قل اعوذ برب الفلق من شر ما خلق ومن شر غاسق اذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد اذا حسد. کتنی رواں ہے یہ سورت زبانوں پر اور کتنی دور ہے یہ سورت قلوب سے, کتنی نزدیک ہے زبان سے اور کتنی دور ہے قلوب سے. اور اللہ کہہ رہا ہے دور قلوب سے اس سورت کو نہیں, اس سورت کے جو اندر شر چھپا ہے اس سے دور کرو, اس شیطان کو دور کرو جس کی پناہ مانگی جا رہی ہے. جننے والے کوئی بھی ہو سکتا ہے ان میں سے, جن بھی آتے ہیں جو شر پھیلاتے ہیں, بھی آتے ہیں جو شر پھیلا رہے ہیں, لیکن کیا کسی کی طاقت اللہ کی طاقت سے بڑی ہو سکتی ہے؟ کیا کسی کی طاقت اللہ کی طاقت سے بڑی ہے؟ کہا نہیں, طاقت تو بڑی نہیں ہے, لیکن تم نے اجازت دی ہے انہیں کہ آئیں اور تم کو رول کریں. تمہیں اجازت دی ہے, سورہ نحل میں یہی کہا گیا ہے نا کہ شیطان کبھی بھی کسی پر مسلط نہیں ہوتا, بجائے اس کے کہ لوگ اسے دعوت دیتے ہیں کہ آؤ ہم پر حکومت کرو, اور جب وہ پلٹ کر شیطان کو قصوروار ٹھہراتے ہیں کہ یہ کیا کر دیا ہمارے ساتھ تم نے, تو وہ بھی غصے میں آ کر ایک بات کہتا ہے وما کان علی علیکم من سلطان. کر چکے ہم یہ بات, وما کان علی علیکم من سلطان, کیا میں تمہارا سلطان تھا؟ کیا میں تمہارا آقا تھا؟ تمہارا معبود تھا؟ تمہارا مالک تھا؟ کیا تھا میں؟ کچھ بھی تو نہیں تھا. میں نے کیا کیا؟ اللہ انداہ تم فسٹ جب تم لی, میں نے تو تمہیں دعوت دی اور تم نے لی, تو تم کیوں لیتے ہو؟ کیوں لیتے ہو دعوت؟ نہ لیتے تم, نہ لیتے تو سارا شر. مالک نے تو صرف خیر کو خلق کیا ہے, میرا مالک تو خالق کا خیر ہے, نیکیوں کا بنانے والا ہے. شر جو شیطان لے کر آیا اسے دعوت تم نے دی, اور یہ شر کئی انداز سے آیا. رات کو آنے والا شر, گروہ پر پڑ کے پھونکنے والیوں کا شر, حاسدوں کے حسد کا شر. جب تلک یہ بنیادیں نہیں صاف ہوں گی کیسے کوئی ان پر ایمان اور عمل صالح کے محل کھڑا کر سکے گا؟ کہا یہ قلب کی نجاستیں ہیں. آپ دیکھیے پہلی منزل بہت مشکل ہوا کرتی ہے نجاستوں کو صاف کرنے کی, کیونکہ جب آپ کوئی کئی سال پرانے سٹور روم میں جاتے ہیں صفائی کرنے کے لیے, تو اندر داخل ہوتے جو دھواں نکلتا ہے, جو گندگی, جو بو, جو کیڑے آتے, آپ ایک دم پیچھے ہٹ جاتے ہیں کہ نہیں یہ گندگی کا کام مجھ سے تو نہیں ہوگا. لیکن اگر آپ اس کو صاف دیکھنا چاہتے ہیں, اس کو استعمال کرنا چاہتے ہیں, تو ایک مرتبہ اللہ کا نام لے کے آپ اس میں کود پڑتے ہیں. صفائی کرتے ہوئے تھوڑے سے آپ بھی گندے ہو جاتے ہیں, لیکن جب صفائی کرنے کے بعد آپ نکلتے ہیں اور پھر خود دھل جاتے ہیں, تو آپ دیکھتے ہیں وہ جو بیکار کمرہ پڑا کسی کے کام کا نہیں تھا, اسے آپ کچھ بھی بنا سکتے ہیں. وہ بیکار کمرے کارآمد ہو جاتے ہیں. اے انسان ایک مرتبہ تو اس استغفار کی دنیا میں کود پڑ, اپنے منہ پر وضو کے چھینٹے مار, اپنے جسم پر استغفار کا غسل کر اور صاف کر اس قلب کو. ایک مرتبہ تو صاف کر لے, ایک مرتبہ اس شر کو ہٹا لے, تو پھر تیرے کو کون روک سکتا ہے اپنے اللہ تک پہنچنے کے لیے؟ کہا لیکن یہ پہلی منزل بہت مشکل ہوا کرتی ہے, کیونکہ اس کے بیچ میں غاسق اور حاسد کے بیچ میں ایک عجیب کیفیت ہے. نفاثات فی العقد, جو ارادوں پر گروہ پر پھونکتی ہیں جادوؤں سے. جادو کیا ہے؟ اس جادو کی کیفیت میں نہیں جانا جو عام زبان میں جادو کہا کرتے ہیں. हम तो ये देख रहे हैं कि ये गिरोहों पर पढ़ के कौन फूक रहा है। क्या ये गिरे जानते हैं किसकी गिरे का? ये जो इंसान के इरादे हैं ना कि आज मैं ये अमल करूंगा, जिस रोज ये इरादा किया उसी रोज एक ऐसा सानेहा पेश आ जाता है कि इंसान वो काम नहीं कर पाता। देखिए आप आजमा कर देखिए, जिस रोज आप खैर का इरादा करते हैं ना उसी रोज आपको सारे आड़े ओड़े काम नजर आते हैं कि आप नेकी के काम से दूर होते चले जाते हैं। कहा तो ये इरादों पर पढ़कर फूकना है। नेकियों में रुकावट डालने वाले लोगों को पहचानो कि जो ना खुद नेक है ना दूसरों को नेक बनने देते हैं। जरा किसी ने चैरिटी के लिए हाथ उठाए तो रोक देते, अरे तुम्हें क्या मालूम वो तो बहुत हट्टा कट्टा खाता पीता है, तुम्हें क्या पता, मत दो उसे, रोक दिया। जरा कोई हिजाब करने लगता है तो सबसे पहले उसके दोस्त उसके वालिदैन उसे रोक देते हैं, कहा मत करो वो सब बाद में कर लेना। कहा आप खुद नहीं करते नेकियां और दूसरों को भी रोकते हैं? कहा ये गिरोहों पर इरादों पर पढ़ पढ़ के फूकने वालों की मिसाल है जो मेरे हर नियत को टोक देते हैं, ऐसी तरह से टोकते हैं कि फिर मेरा दिल कभी मायल ही नहीं होता। और जानते हैं नफासात किसे कहते हैं? ईवल बातों को कहते हैं, चेमगोइयों को कहते हैं, जिसे कॉन्स्पिरेसी कहते हैं, आहिस्ता आहिस्ता कानाभूसी जो किसी के खिलाफ की जाती है उसे नफासात कहते हैं। कानों में आहिस्ता आहिस्ता गलत गलत इरादे देना, ये है नफासात। नफासात का अगर कोई ऑपोजिट है तो वो है निदा। और निदाएं जब आसमानों से उठती हैं और मेहराबों से आती हैं तो वो हय्याला खैरुल अमल की निदाएं होती हैं। वो लोग तुम्हें नेकी से रोक रहे हैं और हम लोग तुम्हें नेकी की तरफ बुला रहे हैं, आओ खैरुल अमल की तरफ, आओ खैरुल अमल की तरफ। और जब खैर के अमल कोई करे तो खबरदार उससे हसद ना करना। हमेशा हम हसद समझते हैं कि दुनिया वालों से दुनिया की चीजों पर ही किया जाता है। नहीं, ये तो हसद की बड़ी जाहिरी पहचान है कि अगर आपके पास मुझसे ज्यादा आ गया तो मैंने आपसे हसद किया। कहा ये तो जाहिरी पहचान है लेकिन असल हसद जानते हैं क्या है? मुझे उसके खात्मा बिल खैर पर हसद हो रहा है कि वो अल्लाह की बारगाह में जा रहा है और मैं नहीं जा पाता। इससे बड़ा हसद क्या है? इससे बड़ा हसद क्या है? मौला फरमाते हैं ऐ इंसान, अगर तुझ में हसद है तो जिस नेकी की वजह से तू दूसरे से हसद कर रहा है, समझिए इस नुक्ते को, समझिए, सादी जबान में बोलती हूँ इसको, तुझे किसी की तरक्की पर हसद है, तरक्की पर हसद है तो मौला फरमाते अगर तू भी वही तरक्की इख्तियार कर ले तो तुझे उससे हसद बाकी नहीं रहेगा। सारी जबान समझ आई आपको? इंसान तुझे अगर किसी की कोई नेकी से हसद है या किसी की कोई नेमत पर हसद है, तू भी कोशिश कर, तू भी मेहनत कर और उस चीज को हासिल कर ले तो तेरे दिल में हसद बाकी नहीं रहेगा। तो फजीलतों को खुद इख्तियार कर लेने से हसद खत्म हो जाता है। समझे आप बात को पूरी तरह? कि कोई फजीलत जिसकी वजह से आपको हसद हो रहा है वो फजीलत आप खुद अगर इख्तियार कर ले तो वो जो कमी और खामी और जो गैप्स पाए जा रहे हैं मेरी जात से वो पूर्ण हो जाते हैं। कहा अगर कोई खातिमा बिल खैर की तरफ जा रहा है और अल्लाह की तरफ जा रहा है, कहा ये लोग उसके इरादों पर टूट पड़ते हैं, उसके इरादों को चूर चूर कर देते हैं क्योंकि ये लोग उसके खातिमा बिल खैर से हासिद हैं। ये लोग नहीं चाहते कि वो अल्लाह की तरफ जाए और अल्लाह उसे जन्नत की तरफ ले जाए और जन्नत उसे नेमतें सारी तमाम कर दे। कहा लिहाजा ये सारी कैफियतें अगर तुम अपने अंदर ले आते, तुम अपने अंदर ले आते तो फिर नफासात के बदले तुम एक दूसरे को अजाने सुनाते, आओ खैरुल अमल की तरफ, आओ तुम और मैं मिलकर चलते हैं। क्योंकि तन्हा तो अल्लाह ने खैरुल अमल भी करने को पसंद नहीं किया। तो सब लोग मिलकर आओ, जन्नत की तलब में आओ, सब लोग नेकियों की तरफ, क्योंकि जो अकेला बंदा नहीं कर सकता वो एक दूसरे का साथ देकर एक ऐसी कवी ताकत बन जाती है कि वो बातिल के तख्ते को उलट देती है। ये सब साथ मिलके क्यों नहीं आ सकते? क्यों नहीं आ सकते सब साथ मिलके? नफा साथ सुलखद, इस शर से बचा ले मालिक। लेकिन ये सारे शर जो अब तक बयान हुए हैं ना, ये मेरे जिस्म के सरफेस लेवल पर हैं, ये मेरे नफ्स के शर हैं, ये मेरे नफ्स के शर हैं। इसीलिए मैं अल्लाह को एक नाम से पुकारता हूँ, खुला उज़ु बिरब्बिल फलक, और ये तीन शर से पनाह मांगता हूँ। लेकिन इससे बड़ा जो शर है ना, मैं अल्लाह को तीन सिफतों से याद करके एक शर की पनाह मांगता हूँ। इस नुक्ते को महसूस कर रहे हैं आप? तीन अल्फाज से पुकार रहा हूँ, रब्बिन नास, मलिकिन नास, इलाहिन नास, तीन नामों की मदद मांगकर एक शर से पनाह मांग रहा हूँ। मिन शर्र वसवासिल खन्नास, الذي يوسوس في صدور الناس, وسوسے شیطان کے وہم شک جو میرے قلوب کو کھا رہا ہے. جب توحید پر ہی شک آنے لگ جائے تو پھر کیا کیجئے گا ساری باتیں سن کر. جو توحید کو مانتا ہے نا, اب وہ عدالت کی طرف جاتا ہے, اور جب عدالت کی طرف جاتا ہے تو خود بھی جیتا ہے دوسرے کو بھی جینے دیتا ہے, خود بھی جیتا ہے دوسرے کو بھی جینے دیتا ہے. لیکن جو توحید سے ہٹ کے شرک کی طرف جاتا ہے, توحید سے ہٹ کے جو شرک کی طرف جاتا ہے وہ عدالت نہیں بلکہ خود پسندی اور مفاد کی طرف آتا ہے, سیلف سینٹرڈ, خود غرض انسان. خود غرض انسان نہ خود جی سکتا ہے نہ دوسروں کو جینے دیتا ہے. خود بھی نہیں جی سکتا, حسد کی آگ میں مرا جا رہا ہے, حسد کی آگ میں لوٹا جا رہا ہے, سکون نہیں ہے خلق کو, اور دوسروں کو بھی نہیں جینے دے رہا ہے کہ شر ایول ایلیمنٹ پھیلا رہا ہے. کہا تو پھر ان سے خناس کو کیسے ختم کیا جائے؟ اور یہ خناس ہوتا کیا ہے؟ رسول خدا فرماتے ہیں قلب میں جو خناس, درود پڑھ لیجیے, رسول اللہ توحید کا سب سے بڑا پرچار کرنے والا, توحید کا سب سے بڑا اعلان کرنے والا رسالت ماب. اگر تم اس ایک رسول کے حکم کو مان لو تو وہ ہزاروں باطل لیڈروں کے حکم ماننے سے بچ جاؤ گے. اگر ایک رسول کا حکم تم مانتے ہو, ایک قرآن کو اگر تم مانتے ہو, تو ہزاروں غلط سلط ارادے اور نیتیں اور راہیں بتانے والے لوگوں سے بچ جاؤ گے. کیونکہ ایک رسول کا حکم جب اپنی 12 نسلوں میں تبدیل ہو کر آگے بڑھتا ہے, وہ سارے احکام ایک اللہ کی ہی اطاعت کے بتاتے ہیں. سمجھیے اس نقطے کو, ان نکات کو سمجھیے. یہ عقائد کی گفتگو ہے, یہ عقائد کی گفتگو ہے. اور کہیں ایسا نہ ہو کہ شیطان ہمارے بیچ بیٹھ کر ہمارے ذہن کو ادھر ادھر کر دے, کیونکہ اگر یہ گفتگو سمجھ میں آ گئی تو پھر اس کا وجود تھوڑا سا لرستا ہوا نظر آئے گا. کہ رسول اور آل رسول جتنے احکام پیش کر رہے ہیں وہ سب حکم خدا اور وحی الہی ہے. تم ان کے جتنے حکم مانو گے, وہ سارے حکم کو اگر تم کمبائن کرے تو وہ ایک ہی حکم بنتا ہے, وہ اللہ کی اطاعت. ایک سجدہ جسے تم گرا سمجھتے ہو, ہزار سجدے سے دیتا ہے آدمی کو نجات. ایک سجدہ اگر تم اللہ کی بارگاہ میں تسلیم کا کر لے اور قبول کا کر لو, تو وہ ہزار لوگ جو تمہیں ادھر 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 سے بلا رہے ہیں باطل کی طرف, ان سب سے تم نجات پالو گے. اسی لیے تو کہا کہ مہ محمد سے لے کر تا قیام مہدی تک جتنے حکم اس چین میں آتے ہیں وہ کرو. جتنے حکم یہ دور تمہیں دے رہی ہے, یہ عروۃ الوثقی ہے, یہ اللہ کی جانب سے بھیجے ہوئے ہیں, اللہ کے نائب ہیں. جتنے احکام تمہیں محمد سے مہدی تک آتے ہیں اسے کرو, کیونکہ سب کے سب ایک ہی توحید کی بنیاد پر ہیں, اور سب کے سب ذہنیت محمدی کے احکام ہیں, سب محمدی مینٹالٹی کے احکام ہیں. جو محمد نے کہا وہ درمیان میں کہتے ہیں, وہ آخر کہیں گے, تبھی کو تو سمجھ میں آتا ہے. اول نہ محمد, آخر نہ محمد, اوسط نہ محمد, وہ کلو نہ محمد. سمجھ میں آتا ہے اب, اول سے لے کر آخر تک سب ایک ہی طرح کے حکم دیتے ہیں. اور جب حکم دیتے ہیں تو رسول کہتے ہیں قلب کے دو کان ہو جاتے ہیں, ایک وہ کان جہاں سے ہم آواز دیتے ہیں, اور ایک وہ کان جہاں سے شیطان کا بیٹا خناس آواز دیتا ہے. جہاں سے شیطان آواز دیتا ہے, شیطان آواز دیتا ہے. اور یہ خناس جو ہے نا, اس کے بارے میں روایت نہیں معلوم کتنی ضعیف ہے کتنی قوی ہے. بہرحال کہتے ہیں شیطان کا ایک بچہ ہے, وہ ہے خناس, اور اس کے بارے میں کوئی صوفی بزرگ ایک کہانی لکھتے ہیں. انسان کو یہ کہانی اس لیے سنائی جاتی ہے تاکہ یہ کہانی اسے یاد رہ جائے ہر بار. اور کہانی کچھ یوں ہے کہ شیطان آیا دو انسانوں کے پاس اور کہا میرے بیٹے کو تمہارے پاس چھوڑے جاتا ہوں, اس کی حفاظت کرنا, اسے سنبھال کے رکھو, کہیں چھپا دو. انہوں نے جب شام کو شیطان آیا لینے تو شیطان نے آواز دی خناس تم کہاں, تو پیڑ کے پیچھے سے نکلا. تو کہا یہ تم نے حفاظت کی؟ تو کہا اور کوئی جگہ ہی نہیں تھی چھپانے کی. تو کہا نہیں, کل اچھی حفاظت کرنا. کل دوبارہ چھوڑ گیا تو انہوں نے پانی کے نیچے چھپا دیا. یہ کہانی ہے. پھر شیطان آیا, پکارا خناس تم کہاں ہو؟ تو کہا پانی کے نیچے سے نکلا. کہا یہ حفاظت کی تم نے؟ गरज के कई दिन गुजरते गए, वो एक एक चीज के पीछे छुपाए जा रहे हैं और शैतान का बेटा खन्ना हर जगह से निकला जा रहा है। एक दिन उनको समझ में नहीं आया कि उसको कहाँ छुपाया, उन्होंने उसको काटा और खा लिया। शैतान आया शाम को, कहा खन्ना तुम कहाँ हो? तो दिल से आवाज आई, मैं यहाँ हूँ, बस वहीं तो मैं चाहता था कि तुम रहते, वहीं तो मैं चाहता था कि तुम पहुंच जाते। खुलूब के वसवसे ये खन्नास है, अगर ये सूरत याद नहीं रही तो कम अज कम इस खन्नास के वाकये को याद रखना। खुलूब के वसवसे जो है ना, एक धीमी सी आवाज जो निकलती है, कहा ये खन्नास की आवाज है। और ये धीमी आवाज कौन सी है? धीमी आवाज कौन सी है जो तुम्हें आहिस्ता से ऐसे बुरे आइडियाज देती है कि तुम जाओ और शर फैलाओ। और शैतान हैरान होकर कहता है, ऐसी बातें तो मैंने भी नहीं सोची थी, ऐसी सुरानियत की बातें तो मैंने भी नहीं सोची थी। ये सारे जो इवल आइडियाज है ना, ये खन्नास के हैं। और ये बात अब कहानी नहीं है, ये छठे इमाम की हदीस है। अब ये छठे इमाम की हदीस बयान कर रही हूं मैं। छठे इमाम फरमाते हैं, जब अल्लाह ने आयात का नुजूल किया मोहम्मद पर और कहा है मोहम्मद लोगों से कह दो कि वो गुनाहों के बाद जब तौबा करके लौटेंगे तो मैं उनकी तौबा को कबूल करूंगा और उन्हें माफ करूंगा, तो जब ऐलान वही हुआ तो छठे इमाम फरमाते हैं, शैतान ने अपने गुरोह को जमा किया और कहा कि मुझे कोई सलाह दो कि मैं किस तरह से उन्हें गुनाहों की माफी से बचाऊं, किस तरह से, क्योंकि अल्लाह को वो बखूबी जानता है। क्या जानता है? कि पहला इनकार करने वाला शैतान है, ठीक है? पहला इनकार जिसने किया जब अल्लाह ने कहा आओ और आदम को सजदा करो, तो पहला इनकार जब अल्लाह के कानों ने सुना है तो वो इब्लीस का इनकार है कि मैं नहीं करता इनकार। तो अल्लाह ने कहा अच्छा जा, तू रजीम है, निकल जा मेरी जन्नत से। इस रहमानियत के नतीजे को कौन जानेगा कि झुटकारा हुआ मर्दूद रजीम अल्लाह के गज़ब और गज़ब की हालत में उससे मोहलत मांगता है तो वो रहमान और रहीम अल्लाह ऐसे मर्दूद को बख्श देता है, बख्शता नहीं मोहलत देता है कि तू जा, देखना इल्ला मुखलिसी नहीं आएंगे लोग तेरी बारगाह में नहीं आएंगे। तो तसव्वुर करो गज़ब और गज़ब के आलम में जो अल्लाह एक मर्दूद को मोहलत देता है, तो हम तो मस्जूद है ना, मस्जूद है ना, हमने तो सिजदा किया है फरिश्तों ने, हम तो मस्जूद है। जब हम जाते हैं अल्लाह की माफी की तरफ, तौबा की तरफ, इन्नहु कान तव्वाबा, वो हम जैसे अधूरों को पूरा करता है, हम जैसे अधूरों को पूरा करता है। तो खन्नास ये बोला कि शैतान मैं वो काम करूंगा कि उन्हें दुनियावी झमेलों में आरज़ुओं में इतना उलझा दूंगा कि ये गुनाहों में सर तपा आलूदा हो जाएंगे और उसके बाद मैं इनके गुनाह इन्हें भुला दूंगा। समझ गए आप? गुनाह इन्हें भुला दूंगा। जब गुनाह याद ही नहीं रहेंगे तो तौबा का सवाल ही पैदा नहीं होता, जब तौबा की तरफ ही नहीं आएंगे तो फिर माफी का सवाल ही पैदा नहीं होता। आज के जमाने में यही कुछ तो हो रहा है, अपने गुनाह किसी को याद नहीं रहते, इसीलिए वो अपने आप को बहुत पारसा समझते हैं, पाकीजा समझते हैं। दूसरे के गुनाह सबको याद रहते हैं, लिहाजा उनमें सब नुक्स निकालते रहते हैं, उन्हें बुरा कहते रहते हैं। ये भूल की कैफियत थी कि अपने गुनाह भूलो और दूसरों की नेकियां भूल जाओ, दूसरों की नेकियां भूल जाओ कि कोई दूसरे ने भी तो अच्छाई थी, नहीं दूसरों की अच्छाई भूल जाते हैं, लिहाजा उनका किया हुआ एहसान याद नहीं रहता। देखिए इस कैफियत को लेस कंफ्यूजिंग बनाते हैं और एक इक्वेशन याद करते हैं। एक इक्वेशन याद कीजिए, अपने गुनाह भूल रहे हैं तो खुद अच्छे, दूसरों की नेकियां भूल रहे हैं तो लिहाजा वो बुरे, और याद है तो क्या याद है? अपनी नेकियां याद है। जब अपनी नेकियां याद है तो अपनी नेकियां ही नजर आती है और अपने आप को हम बहुत साफ सुथरा समझते हैं। और अगर कोई और चीज दूसरों की याद है तो वो उनकी बुराइयां याद है। अब समझ में आया, बात आसान हो गई। दूसरों की बुराइयां याद हो रही हैं, लिहाजा उनकी हर चीज आपको बुरी लग रही है। कहा ये सारे जो कंफ्यूजन हैं याद और भूल के, ये शैतान के इसलिए है कि तुम्हें इन्नहु कानत तव्वाबा तक नहीं ले जा सके, वो रोक दो तुम्हें तौबा के दरवाजे की तरफ। लेकिन जिसके पास बाबुल अब्वाब हो उसे कौन रोकता है, उसे कौन रोकता है? ये खुलूस के ऊपर जब बाबुल अब्बाब का पहरा हुआ, जब बाबुल हवाइज का पहरा हो, इसे कौन रोकता है जाने के लिए? कौन रोकता है? कोई ताकत नहीं है तुम्हारी ताकत के आगे, कोई ताकत नहीं है तुम्हारे हाथों में। खैबर कुशा की ताकतें बोल रही है और खैबर कुशा का हुक्म है कि बेटे को मेरे जाफर तैयार बना दो, तुम दे के अलम इसको अलमदार बना दो। जिसके हाथ में ऐसे सहारे होते हैं ना, फिर उन्हें उन अजमतों का अंदाजा हो जाता है कि छठे इमाम की खिदमत में एक शख्स आया और कहा, मौला आप में और हम में फर्क क्या है? अवल तो सवाल सुनकर ही हैरत होती है कि पूछने वाले की जहानत कैसी थी। आप में और हम में फर्क क्या है? तो इमाम ने चार बुनियादी बातें बताकर कहा, ये बातें हमें नहीं पाई जाती और दूसरों में पाई जाती हैं। कहा, हिर्स हमें नहीं पाया जाता, हसद हमने नहीं पाया जाता, गजब हमने नहीं पाया जाता, शहवत हमने नहीं पाई जाती। ये सारी वो बुनियादें हैं जो इबादत की तरफ जाने से रोक रही हैं। नहीं तो इमाम अगर यूं कहते कि जैसे रोजे हम रखते हैं वैसे तुम नहीं रखते, जैसी इबादतें हम करते हैं वैसे तुम नहीं करते, जो मुनाजात हम करते हैं वो तुम नहीं करते, तो समझ में आता कि नहीं मौला, ऐसे कुछ लोग हैं दुनिया में जो आप जैसी तो नहीं मगर आपकी तरह बनने की कोशिश करे और ऐसी इबादतें करते हैं। करते हैं कुछ लोग, बहुत बड़े बड़े आबिद हैं, करते हैं ऐसा, मगर नहीं। इमाम फरमाते हैं कि ऐसी मुनाजात, ऐसे रोजे, ऐसी नमाजें, ये सब करना बहुत आसान है और ये सब कुछ करना उस वक्त ही मुमकिन है। इस जुमले पर गौर कीजिए, ये सारी इबादत करना उस वक्त ही मुमकिन है अगर जड़ों से तुम हिर्स, हसद, गजब और शहवत को निकाल कर फेंक दो। जब जड़ें ही खोखली हो तो कैसे तुम इस ऊंची तरफ पहुंच सकते हो? लिहाजा किसी भी मसले से हल की खातिर, किसी भी मसले से हल की खातिर उसकी जड़ को उखाड़ कर फेंकिए। उस बीमारी की तरह के मिसाल के तौर पे किसी को कोई तकलीफ है, वो लाख पेन किलर्स खा ले, कितने दिन उसकी तकलीफ जाएगी? थोड़े दिन। पेन किलर्स खाइए, दर्द की दवा खाइए, थोड़े दिन तकलीफ से आराम होगा, फिर वो तकलीफ उभर के आ जाएगी। तो डॉक्टर्स क्या करते हैं, उस बीमारी को जड़ से खत्म करने के लिए एंटीबायोटिक्स देते हैं, जरासीम को मारने की दवाएं देते हैं, दर्द को मारने की नहीं बल्कि जरासीम कॉज को खत्म करते हैं। फिर गुनाहों की भी वजह यही है कि जरा तकलीफ आई के मुनाजात शुरू, जरा मुसीबत आई के मन्नतें शुरू, और उसके बाद में जब मुसीबत के बाद आराम आता है तो तेरी वही मिसाल है कि कश्ती का सवार खुदा को पुकारता है, निजात पाते ही शिर्क करने लगता है। कश्ती का सवार जब कुछ नजर नहीं आता तो या अल्लाह, और जब निजात पाता है तो फिर वमा काना ली अलैकुम मिन सुल्तान, मैं तुम्हारा सुल्तान तो नहीं था, तुमने मुझे क्यों माना अपना सुल्तान? और इसके इन गुनाहों के रूप को हटाना है और उसकी जड़ें यही बतलाई इमाम ने, हिर्स, हिर्स को तब्दील करो अदालत से, हिर्स को तब्दील कर दो अदालत से और कनाअत से, इस अकीदे से कि अगर मेरे नसीब में कुछ लिखा है कि मेरा मालिक मुझे दे तो लाख ताकतें मिले उसे छीन नहीं सकती, और अगर मेरे नसीब का कुछ नहीं है तो लाख कोशिशें हो वो मुझे मिल नहीं सकता। जब नहीं मिल सकता तो जिसे मिल रहा है ना उसे हसद क्यों करूं? क्यों करूं मैं हसद उसे? क्या मेरे मालिक के खजाने इतने थोड़े हैं कि अगर तू मुझसे पहले चला जा और मैं ताखीर से पहुंचू तो मालिक का मेरे पास खत्म हो गया है? क्या ऐसा है मेरा मालिक? और ऐसा है वो फयाज का डर जो मेरा अली का डर है कि एक दर से इतना क्यों नहीं दे दिया कि पलट के आने की जरूरत ही ना पड़ती? क्या वहां पर कमी है किसी की तो मैं दूसरे से हसद क्यों करूं? पर गजब नहीं पाया जाता हमने, हम अपने गजब को सबर में मोड़ देते हैं, हम अपने गजब को सबर की तरफ मोड़ देते हैं, और जिस गुस्से और गजब की वजह से दुनिया में शर फैल रहा है, बस अपनी मौत को याद करो और अल्लाह के गजब को याद करो, और आहिस्ता आहिस्ता उस शहवत को जो तुम्हें तंग कर रही है अल्लाह के रास्ते से, उसे रूहानियत में बदल दो, उसे रूहानियत में बदल दो, जिसके पास इस्मत आ जाए। इमाम कहते हैं देखो ये इस्मत हमारी दरबार में है, कभी को तो हमारे लिए सनद उतरी है, इन्नमा युरीदुल्लाह लियुज़हिबानकुम अर-रिज्सा अलल बैत व युतहहिरकुम तत्हीरा। लेकिन जो तुम अहले बैत में से ना हो, जिनकी रगों में तुम्हारा खून ना हो, उसके भी मर्तबे कुछ कम नहीं है अज़ादारों। मिसल शब्बीर फरजंद अपना तुझे फातिमा ने कहा, ताजदारे वफा। मिसल शब्बीर फरजंद अपना तुझे फातिमा ने कहा, ताजदारे वफा। वारिस अलकमा ताज तारे वफा। प्यासों का आसरा निगह बाने हरम, पास दाने रिदा ताज तारे वफा। बाबा जिसका अब्बास जैसा भाई हो, उसकी बहन की कोई चादर छीन सकता है? यकीन नहीं आता ज़ैनब को, लेकिन बाबा का कौल सादिक है। बाबा की निगाहें आज के कूफा पर नहीं है, जहां ज़ैनब भाइयों के हिसार में है, 18 बनी हाशिम की बहन है, अली मुर्तजा की बेटी है। अली की निगाहों में आज का कूफा नहीं, कल की करबला है। आज ज़ैनब को यकीन हो रहा है बाबा, जब अब्बास आकर कहते हैं शहजादी मुझे इजाजत दे दीजिए, शहजादी मुझे इजाजत दे दीजिए, कहा नहीं अब्बास, कैसे इजाजत दे, तुम बीबियों की आस हो, बच्चों की धारस हो। अब अब्बास को कोई सबील नजर नहीं आ रही है कि इजाजत कैसे मिले। खैमे में गए और नन्नी बच्ची को आवेश में लेकर कहा, बीबी तुम प्यासी हो? ये हुसैन की बेटी है, ये सब्र करना जानती है, ये अली की पोती है। कुछ नहीं कहा, बस सूखी जबान लबों पर फेर दी। कहा तो आओ बीबी, एक गोद में बच्ची को लिया, एक गोद में मशके सकीना रखी और हुसैन के खैमे में गए। हुसैन ने कहा, सकीना तुम बहुत पछताओगी बीबी, जब शिमर ताजियाने लेकर आएगा ना, अम्मू को याद कर करके ना रोना बीबी। कहा मौला मैं जंग लड़ने नहीं, मैं पानी लाने के लिए जाता हूँ, मुझे इजाजत दे दीजिए। क्यों आका, सबको तो जंग की इजाजत है, और जो अलमदारे लश्कर है उसे क्यों नहीं? कहा बस क्या बतलाएं, हैदर कर्रार की शुजात अगर करबला के मैदान में उतर गई ना, तो जुबे अजीम नहीं मुमकिन हो सकेगी, सफे उलट जाएंगी अश्किया की। अब्बास जाओ लश्कर के चीरते हुए पानी भरने के लिए जाओ। अब्बास बच्ची को सीने से लगाकर कहते, सकीना तुम ड्योड़ी पे बैठो, अभी हम लाते हैं पानी। सकाई को जाता है वफादार, न रोना, तुम देखती रहना मेरे इस सब जलम को, छुप जाए जो नजरों से, खबरदार न रोना। लिल्लाह मेरे लाशे पे आना ना सकीना, हो जाएगा मरना मेरा दुश्वार न रोना। बच्ची को दरे खैमा पर बिठा के अलमदार चला, और बच्ची सन्ने हाथों में सूखा कूजा लेकर दूसरे बच्चों से कहती है, अलम को देखते रहना, देखो मेरे चचा पानी लेकर आते होंगे, यहाँ निगाह सकीना मुंतजर है, वहाँ गाजी चला। لشکر کو چیرتا ہوا مشک سکینہ تر کی، لیکن قربان ہو باز تیری سوکھی واپسی پر، پیاسا رہا سکھا لوٹ آئے کاش تو باوفا جلدی چل، وفاداری کی گھڑی آ گئی ہے کہ چاروں طرف سے بکھرا ہوا لشکر جمع ہونے لگا، تیر و تبر کی بارش شروع ہوئی، سیدھا ہاتھ زخمی ہو گیا، بائیں ہاتھ نے مشت تھام لی، بایاں ہاتھ بھی ٹوٹ گیا، خیبر کشا کے فرزند نے دانتوں میں مشت کو تھام لیا مگر پھر روک لی سواری، اب کیا کروں خیمے میں جا کر، جب مشک سکینہ ہی چھید دی گئی کیوں کر یہ سکھا جائے، روک لی سواری جھک گئے اور چاروں طرف سے تیر و تبر کی بارش ہونے لگی کہ کانوں میں آخری آواز دے دی، اپنے آقا کو سلام کیا، بھائی کی آواز آتے ہی حسین ابن علی کمر تھام کر جھک گئے، علی اکبر میرے آنکھوں کی روشنی لے گئے، عباس میری قوت بازو لے گئے، بھائی کو ڈھونڈتا ہوا بھائی چلا ہے، جھک جھک کے ہاتھوں کو اٹھایا، ابا کے دامن میں سمیٹ لیا، لاش عباس پر پہنچے، سر پر زانو پر رکھا تو ایک ہی آواز آئی، آقا میرے لاشے کو خیمے میں نہ لے جانا، آقا میرے لاشے کو خیمے میں نہ لے جانا، سکینہ منتظر ہوگی، آقا میرے لاشے کو خیمے میں نہ لے جانا، عباس تیری وفا کو سلام، ام البنین کا خون دوڑ رہا ہے، کیسے برداشت کر لے ایک کنیز کے بیٹے کا لاشا